السلام علیکم. پاکستان میں سو شام کے ساتھ، بھارت میں 7:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. افغانستان کے صوبے ننگرہار میں ایک پولیس افسر کے جنازے پر مبینہ خودکش حملے میں 15 افراد جاں بحق جبکہ 50 زخمی ہو گئے ہیں. حکام کا کہنا تھا کہ ملک کے مشرقی صوبے میں خودکش حملے میں ایک پولیس کمانڈر کے جنازے کے شرکا کو نشانہ بنایا گیا. رپورٹس کے مطابق جنازے میں شریک 50 افراد زخمی ہوئے، جن میں کئی اعلیٰ سرکاری حکام بھی شامل تھے. پولیس کمانڈر کے جنازے میں رکن پارلیمنٹ حضرت علی بھی شریک تھے، تاہم وہ حملے میں محفوظ رہے. ننگرہار صوبے کے گورنر کے ترجمان عطا اللہ خوگیانی کا کہنا تھا کہ دہشت گرد نے جنازے کے بالکل درمیان میں دھماکہ کیا. طالبان نے اس خودکش حملے میں ملوث ہونے کی تردید کی ہے. اور افغانستان کے دارالحکومت کابل میں مسلح افراد نے ایک ہسپتال پر حملہ کیا ہے. خبر رساں ادارے رائٹرز کے مطابق ڈاکٹرز وداؤٹ بارڈرز کے ذریعے انتظام چلنے والے ہسپتال کو حملے میں نشانہ بنایا گیا. حکام نے ابتدائی طور پر 8 افراد کی ہلاکت کی تصدیق کی ہے. وزارت داخلہ کے ترجمان طارق آریان کے مطابق 13 افراد ہلاک ہوئے ہیں، جن میں 2 شیرخوار اور عورتیں اور نرسیں شامل ہیں. 15 دیگر زخمی ہوئے ہیں. 100 بستروں کے اس ہسپتال پر حملہ مقامی وقت کے مطابق دوپہر 1 بجے ختم ہوا، لیکن افغان خصوصی پولیس ابھی تک حملہ آوروں سے نبرد آزما ہے جو ہسپتال کے اندر ہیں. طارق آریان کا کہنا تھا کہ ایک حملہ آور ہلاک ہو گیا ہے. افغان نیشنل سیکیورٹی نے کابل، ننگرہار اور دوسرے صوبوں میں حملوں کا الزام طالبان پر عائد کیا ہے. طالبان نے ایک بیان میں کابل ہسپتال پر حملے میں ملوث ہونے کی تردید کی ہے. پاکستان میں کرونا وائرس سے مزید 39 اموات کے بعد اموات کی مجموعی تعداد 706 ہو گئی ہے. پاکستان میں متاثرین کی تعداد 32,000 سے زیادہ اور ملک بھر میں 300,000 سے زائد ٹیسٹ کیے جا چکے ہیں. امریکہ نے چین پر کرونا ویکسین کی تیاری کی معلومات چرانے کا الزام عائد کیا ہے. امریکہ میں کرونا وائرس سے ہلاکتوں کی تعداد 81,600 ہو گئی ہے. متاثرین کی کل تعداد 13,82,000 سے زیادہ ہے. وائٹ ہاؤس میں 2 افراد میں کرونا ٹیسٹ مثبت آنے کے بعد اہلکاروں کو ماسک پہننے یا کسی چیز سے چہرہ ڈھانپ کر آنے کی ہدایت کی گئی ہے. پاکستان میں کرونا کے دنوں میں عورتوں اور بچوں کے خلاف تشدد میں 200% اضافہ دیکھا گیا ہے. یہ بات سسٹینیبل سوشل ڈیولپمنٹ آرگنائزیشن نے بتائی ہے، جنہوں نے سال 2020 کی پہلی سے ماہی جنوری تا مارچ کی رپورٹ جاری کر دی ہے. رپورٹ میں کہا گیا ہے کہ سال 2020 کی پہلی سے ماہی میں بچوں اور عورتوں کے خلاف 200% تشدد میں اضافہ دیکھا گیا ہے. ایس ایس ڈی او کا کہنا تھا کہ فروری میں سب سے زیادہ کام کی جگہ پر جنسی تشدد دیکھا گیا. ایس ایس ڈی او کا کہنا ہے کہ شہریوں کا تحفظ ان کا بنیادی حق ہے اور حکومت شہریوں کے تحفظ کی ذمہ دار ہے. اقوام متحدہ کا ادارہ ورلڈ فوڈ پروگرام بلوچستان میں لاک ڈاؤن کے دوران بے روزگار ہو جانے والے 10,450 خاندانوں کو کیش فار ورک پروجیکٹ کے تحت 26 کروڑ روپے تقسیم کرے گا. اس پروجیکٹ کے تحت بے روزگار ہونے والے لوگوں کو کام فراہم کیا جا رہا ہے اور معاوضے کے طور پر انہیں ہر ماہ فی خاندان 8,500 روپے ادا کیے جا رہے ہیں اور 3 ماہ میں انہیں کل 25,500 روپے نقد کی صورت میں ادا کیے جائیں گے. وائس آف امریکہ کو ایک انٹرویو میں ترقی فاؤنڈیشن کے سی ای او امجد رشید نے بتایا ہے کہ اس پروجیکٹ کے تحت بے روزگار ہونے والے لوگوں کو انہی شعبوں میں کام کے مواقع فراہم کیے جا رہے ہیں جن میں وہ پہلے سے کام کر رہے تھے. پی آئی اے کی امریکہ سے پہلی امدادی پرواز اسلام آباد پہنچ گئی ہے. پی کے 8722 کے ذریعے 179 مسافر واشنگٹن سے اسلام آباد پہنچے. پی آئی اے کے ترجمان عبداللہ حفیظ خان نے بتایا ہے کہ مسافروں نے وطن واپس پہنچنے پر پی آئی اے کی خدمات کو سراہا. ان کا کہنا تھا کہ پی آئی اے بیرون ملک پھنسے ہوئے آخری پاکستانی کی وطن واپسی تک اپنا امدادی آپریشن جاری رکھے گی. واشنگٹن سے پی آئی اے کی پرواز سے اسلام آباد پہنچنے والے پاکستانی وہ تھے جو لاک ڈاؤن کی وجہ سے امریکہ میں پھنس گئے تھے. امریکہ سے اگلے چند دنوں میں مزید امدادی پروازیں بھی پاکستان پہنچیں گی. پاکستان میں کرونا وائرس کے باعث لاک ڈاؤن میں نرمی کے آغاز کے ساتھ ہی پارلیمنٹ کے ایوان زیریں کا پہلا اجلاس شروع ہو گیا. قومی اسمبلی کا یہ غیر روایتی اجلاس کرونا وائرس کے اثرات اور اس سے نمٹنے کے لیے حکومتی اقدامات پر بحث کے لیے بلایا گیا ہے. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
یہ وائس آف امریکہ ہے۔ کورونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ پاکستان میں کورونا پر کنٹرول کی حکمت عملی کیا ہے؟ صوبائی اور وفاقی حکومتوں میں اتفاق کیوں نہیں ہے؟ کورونا کے مریضوں کے لیے واقعی کوئی ٹریکنگ سسٹم موجود ہے؟ اور پھر یہ کہ کورونا کے دنوں میں ملکوں کے آپس کے تعلقات میں تلخی کیوں ہے؟ بات کریں گے وزیراعظم پاکستان کے مشیر برائے قومی سلامتی اور کووڈ 19 کے خلاف ٹاسک فورس کے اہم رکن ڈاکٹر معید یوسف سے۔ کورونا اور کنفیوژن، کورونا سے متعلق روز بدلتے تصورات پر گفتگو ہوگی ڈاکٹر سہیل چیما اور مشتاق راجپر سے۔ کورونا اور سیاست، پاکستان اور امریکہ دونوں جگہ اپوزیشن اور حکومت کی کورونا سے متعلق ایک دوسرے پر تنقید، یہ خیالات میں مماثلت کیوں کر ہے؟ اور دونوں ملکوں میں کورونا پر سیاست کس طرح سے کی جا رہی ہے؟ یہ ہیں ہمارے آج کے سیگمنٹس۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب اور بات کرتے ہیں ڈاکٹر معید یوسف سے۔
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر۔
میں ہوں اسد حسن اور وائس آف امریکہ کے ہمارے سیگمنٹ میں ہمارے ساتھ موجود ہیں ڈاکٹر معید یوسف۔ اور ڈاکٹر معید یوسف اس وقت پاکستان کے اندر پرائم منسٹر آف پاکستان ان کے خصوصی معاون ہیں، اسٹریٹجک نیشنل سیکیورٹی کے معاملات پہ، اس کے ساتھ ساتھ کووڈ 19 اس کے خلاف جو ٹاسک فورس ہے اور ریسپانس فورس ہے اس میں ایک لیڈنگ ممبر ہیں۔ سو دونوں حوالوں سے ان سے بات کرتے ہیں۔ ڈاکٹر معید بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا۔ سب سے پہلے اگر ہم کووڈ 19 کی بات کریں، دو حوالے ہیں یا دو گفتگویں پاکستان کے پس منظر میں ہو رہی ہیں۔ کچھ لوگ کہتے ہیں بڑا شاندار رسپانس، بڑی اچھی پلاننگ، اور آج بھی آپ نے اپوزیشن سنا ہے یا باقی لوگ بس سمجھتے ہیں کہ بالکل ہی کنفیوژن ہے، کچھ پتہ نہیں ہے، اور ٹیم یا پرائم منسٹر اور ان کی ٹیم لیڈ نہیں کر سکی ہیں۔ آپ کا فیئر انالیسس کیا ہے؟
جی دیکھیے اسد، پہلے تو یہ ایک ایسا معاملہ ہے جس نے پوری دنیا کو جکڑ لیا ہے۔ ایسی وبا ہے، کسی سے بھی مکمل طور پر کنٹرول نہیں ہوئی، ساروں نے ایک کرائسس موڈ میں جا کے فیصلے کیے، کوشش کی، جو بہتری وہ لا سکتے تھے اپنی پالیسی میں لائے، لیکن یہ کہنا کہ پہلے سے کوئی تیاری تھی، سب کو معلوم تھا کیا کرنا ہے، یہ بالکل غلط ہوگا۔ اور آپ میرے سے بہتر سمجھ سکتے ہیں، امریکہ میں بدقسمتی سے ہلاکتیں بھی اور معاملات جس طرح چلے ہیں، تو جب دنیا کے سب سے مضبوط سب سے امیر ممالک میں یہ حال ہے تو ظاہری بات ہے کہ جو ڈیولپنگ کنٹریز ہیں ان میں تو اور بھی مسائل ہوں گے۔ اس سب کو دیکھتے ہوئے میں آپ کو یہ ضرور کہوں گا کہ ایک تو اللہ کا شکر ہے، اللہ کا بڑا کرم ہے کہ پاکستان میں اس طرح وبا کا پھیلاؤ نہیں ہوا، اس طرح اموات نہیں ہوئی، حالانکہ ہمارے اب بھی نمبر لگ بھگ 700 کے قریب پہنچ گیا ہے جو کہ ایک بڑا نمبر ہے، لیکن اللہ کا شکر ہے کہ اس طرح معاملات نہیں ہوئے جیسے بہت سے وسطی ممالک میں ہوئے۔ جہاں تک لیڈرشپ کی بات ہے، اور ایک کیا دیکھیے اس پہ ہمیشہ مختلف ویو اور آراء رہیں گی، کیونکہ یہ ایسا معاملہ ہے جس میں کوئی صحیح غلط جواب نہیں ہے۔ آپ نے جو فیصلہ بھی کرنا ہے اس کی ایک ڈاؤن سائڈ بڑی واضح ہوگی اور کچھ فوائد ہوں گے، اور یہ وزیر اعظم صاحب پہلے دن سے جو بات کر رہے ہیں بیلنس کی، وہ یہی بیلنس ہے۔ لیکن اس بیلنس میں یہ نہیں ہو سکتا کہ آپ کمپیوٹر پہ کوئی میتھمیٹیکل ایکویشن لگائیں اور آپ کو پتا چل جائے کہ یہ بیلنس جو ہے 60% ادھر 40% ادھر۔ تو ہم نے ایک پورا نیشنل کمانڈ اسٹرکچر بنایا ہے کووڈ کے لیے۔ پاکستان میں کوآرڈینیشن جو ہے وہ اسٹرانگ پوائنٹ نہیں رہا حکومتوں کا ماضی میں، لیکن ایک کمانڈ اینڈ آپریشنل سینٹر ہے، اس کے اوپر نیشنل کوآرڈینیشن کمیٹی ہے۔ یہ سارے معاملات صوبوں کی مشاورت سے ایوری ڈے ہم بیٹھ کے، صوبوں کی مشاورت ہوتی ہے، وفاق ہوتا ہے، ویوز لیتے ہیں، ڈیٹا ہوتا ہے، ڈاکٹرز ہیں، بالکل ایک فرسٹ ورلڈ کی طرح آپریشن چل رہا ہے۔ بالکل
ڈائیورژنس کیوں نظر آتی ہیں، اتنے اختلاف کیوں نظر آتے ہیں، لگتا ہے وفاق اور صوبائی حکومتیں ایک پیج پہ نہیں ہیں اس کو ڈیل کرنے میں۔
ٹھیک ہے، میں اس کی تین وجوہات ہیں اور میں آپ کو بتا دیتا ہوں۔ پہلی وجہ تو بنیادی یہ ہے کہ صوبے کے حالات، بلکہ صوبے کے نیچے ہر ڈسٹرکٹ کے حالات جو ہیں وہ فرق ہیں۔ کہیں پہ وبا کا پھیلاؤ پہلے شروع ہو گیا، ہمارا جو یہ پھیلاؤ شروع ہوا زائرین آئے تھے ایران سے، وہ سندھ بہت گئے، بلوچستان، جیسے جیسے چیزیں گراؤنڈ پہ چینج ہوتی ہیں تو اپنے اپنے فیصلے تبدیل ہوتے ہیں۔ اور یہ تو آپ امریکہ میں دیکھ رہے ہیں، ہر اسٹیٹ جو ہے وہ ایک اپنا فیصلہ دے رہی ہے، وہاں بھی یہی بات چل رہی ہے۔ ایک یہ، دوسری وجہ اس میں یہ ہے کہ جب آپ کوآرڈینیشن کی طرف جاتے ہیں، تو آپ کو یہ ذہن میں رکھنا ہے کہ پاکستان میں 18ویں ترمیم نے صوبوں کو میکسیمم اختیارات دیے ہوئے ہیں. اٹس اے فیڈرل سسٹم ود فیڈریٹنگ یونٹس جو بہت پاور رکھتے ہیں. ہیلتھ ڈیوالوڈ سبجیکٹ ہے, سیفٹی ڈیوالوڈ سبجیکٹ ہے بہت سی چیزوں میں. آپ نے زمین پہ کیا کرنا ہے, کرنتینہ کیسے کرانا ہے, ٹیسٹ کیسے ہونا ہے, یہ پروونسز مینیج کر رہے ہیں. تو اس میں اتار چڑھاؤ, اس میں ڈس ایگریمنٹ تو میں نہیں کہوں گا, لیکن ڈفرنس آف اوپینین بالکل آئے گا اور آتا رہے گا. اس وقت وفاقی حکومت کا یہ ویو نہیں ہے کہ جو ہمارا دل کرے ہم کہہ دیں, مشاورت کا یہی مطلب ہے, اور کنسنسس 100% کبھی بھی نہیں ہوگا, ظاہری بات ہے. تیسری بات بہرحال یہ ہے کہ اس میں ظاہری بات ہے پالیٹکس, یو نو میں اس شعبے کو بہت اچھی طرح نہیں سمجھتا, لیکن پالیٹکس جو ہے وہ ایک پبلک فیس ہے, ایک پرائیویٹ فیس ہے, وہ بھی چلتا ہے. بنیادی میں آپ کو بتا سکتا ہوں کہ پاکستان میں جی میرا خیال ہے کہ اس وقت جتنی کوآرڈینیشن ہو رہی ہے شاید میں نے تو کم از کم سسٹم کے باہر رہ کے اتنی نہیں دیکھی اس طرح.
اب آتے ہیں, اب ایسے وقت میں لاک ڈاؤن کو ختم کیا جا رہا ہے یا اس کو کھولا جا رہا ہے, ایزی کیا جا رہا ہے, جب اموات جو ہیں اور کیسز پچھلے ایک ہفتے میں آلموسٹ ڈبل ہوئے ہیں. سو از اٹ اے وائز ڈیسیژن اس وقت میں؟
دیکھیے اسد, میں نے پہلے وہ آپ کو بات کی, اس میں وائز اور ناٹ وائز, رائٹ اور رانگ والا معاملہ نہیں ہے, اس میں بہت مشکل بیلنسنگ ایکٹ ہے. دیکھیے ڈیسیژن میکر کے پوائنٹ آف ویو سے سوچیے, ہم روزمرہ کے طور پر روزمرہ ڈیٹا دیکھ کے اور عوام کو روز بتاتے ہیں کہ کیا سچویشن ہے. آج سے میرا خیال مہینہ پہلے وزیر اعظم صاحب نے ایک بریفنگ جو ہم کرتے ہیں اس میں انہوں نے بتایا کہ جی مئی کی 15 اور 20 تاریخ کے درمیان ہیلتھ سسٹم جو ہے وہ چوک ہونا شروع ہو سکتا ہے, پریشر آئے گا, اموات بڑھیں گی وغیرہ. تو ڈیٹا تو پروجیکٹ کر رہا ہے, تو کیا یہ ہمیں معلوم نہیں تھا, یا ہمیں کیا یہ معلوم نہیں ہے کہ کیسز بڑھیں؟ ہم ٹیسٹنگ بڑھا رہے ہیں تو کیسز بھی بڑھیں, اور بدقسمتی سے اموات کا سلسلہ جاری ہے, حالانکہ اس سپیڈ یا اس طرح نہیں جس طرح بہت سے باقی ممالک میں. پاکستان کی شرح جو ہے اموات کی پر ملین پاپولیشن جو ہے وہ 2 ہے, اور امریکہ کی غالباً 100 کچھ ہے, اسپین کی شاید کو 200 کچھ, 400 کچھ اس طرح. سو دیکھیے وہ تو ہے, لیکن آپ کو ایک اور بات سوچنی ہے, پاکستان کا کرو جو ہے وہ بہت آہستہ آہستہ اوپر جا رہا ہے. تو اگر آپ نے یہ بحث میں اس بحث میں جانا ہے اور یہ پوائنٹ آف ویو لینا ہے, تو پھر آپ یہ کہہ رہے ہیں کہ اگلے 3-4 ماہ اگر آپ کے کیسز بڑھیں گے آہستہ آہستہ, یا 2 ماہ بڑھیں گے جتنے بھی, تو آپ سارا کچھ بند رکھیں. تو اب پاکستان جیسا ملک جس کی معیشت آپ پاورٹی لائن کے نیچے کتنے لوگ, جو ڈر ہے ہمیں پاورٹی کا, ہنگر کا, تو یار وہ تو بڑا سیریس معاملات ہیں. تو اس میں یہ بات نہیں ہے کہ ہمیں معلوم نہیں ہے, ہمیں بالکل معلوم ہے کہ یہ کب اوپر جا رہا ہے, لیکن اگر آپ نے وہ وسطی مائنڈ سیٹ لے کے پیک کا انتظار کرنا ہے تو ہماری پیک تو ابھی بہت دور ہے, اور اگر پیک ہماری ابھی 5 دن 10 دن میں نہیں, مہینے میں آنی ہے, 2 میں آنی ہے, تو اس کے بعد جب ہم ڈیٹا دیکھتے ہیں کہ معیشت کو کیا ہوگا, اقتصادی طور پہ کیا مسائل آئیں گے, پور ہاؤس ہولڈ کو کیا ہوگا, اس کے بعد آپ کو یہ بیلنس کرنا پڑتا ہے. تو ہماری اس وقت اسٹریٹجی کیا ہے یہ سمجھ لیجئے, یہ اگر آپ اجازت دیں تو میں آپ کو 2 منٹ میں دیکھیے.
جی جی,
ہم نے شروع کیا باہر سے وبا روکنے کی کوشش سے, ایران سے زائرین آئے, کچھ جہازوں سے لوگ آئے, اس کے بعد لوکل ٹرانسمیشن ہوئی جو کہ ہونی تھی, اس کو ہم نے کافی حد تک کنٹرول کیا, اس لیے اللہ کا شکر ہے اموات کا معاملہ نہیں ہوا. پھر ہم نے ٹرانسمیشن کو مینیج کرنے کے لیے گائیڈ لائنس بنائی, پہلے لاک ڈاؤن کیا, پھر گائیڈ لائنس بنائی, ہدایات بنائی, پھر آہستہ آہستہ بیلنسنگ ایکٹ میں گئے اور آہستہ آہستہ چیزیں کھولی, لیکن انحصار اس چیز پہ ڈالا کہ لوگ ہدایات فالو کریں, انڈسٹری کے مالکان جو ہیں ایس او بی فالو کریں, تو معیشت بھی تھوڑی بہت چلے گی, پوری طرح تو ابھی نہیں ہم کھول سکتے, اور ساتھ وبا کا پھیلاؤ بھی رکے گا. اور تیسری چیز ہم نے اب کیا کی ہے, اب ہم اس فیز میں چلے گئے ہیں جہاں ہم بجائے پورے ملک کو بند کرو یا پورے ملک کو کھولو کی بحث سے نکل کے اسمارٹ لاک ڈاؤن کیا مطلب ہے اور ہم پہلے کیوں نہیں کر سکتے تھے, وہ اس لیے کہ ہمارے پاس ٹیسٹنگ کیپیسٹی نہیں تھی, ہمارے پاس طریقہ نہیں تھا ٹریک کرنے کا اور ٹریس کرنے کا. اب ہم نے یہ ٹیکنالوجی یوز کر رہے ہیں جو باقی دنیا نے بھی کی ہے, کہ جہاں جہاں کلسٹر میں وبا کا پھیلاؤ نظر آئے گا وہاں ہم زیادہ ٹیسٹ کر کے اتنی چھوٹی سی جگہ, 4 گلیاں, آدھا محلہ, 1 محلہ بند کر کے وہاں پیپر قرنطینہ پورا انتظام کر کے ہفتے دو ہفتے تین ہفتے میں اس کو زیرو کیسز پہ لے آئیں گے, باقی جو ہے ملک چلتا رہے گا. یہ پہلے ہو نہیں سکتا تھا, ہمارے پاس کیپیسٹی نہیں تھی ٹیسٹنگ کی, ٹریک اور ٹریس کی, صوبوں کی وہ کیپیسٹی نہیں تھی. اور سب سے اہم بات کہ ہم نے اپنی ہیلتھ کیئر کیپیسٹی کو بڑھایا. ہمارے ملک میں 2 سے 4 لیبز آپریٹ کر رہی تھیں جب ہم نے یہ معاملات دیکھنا شروع کیے, آج اللہ کا شکر ہے کچھ 60 سے اوپر ہو گئی ہے. ٹھیک, اسی طرح آئی سی یو بیڈز, اسی طرح وینٹیلیٹر. تو ابھی تک ہماری جو وینٹیلیٹر کیپیسٹی ہے الحمدللہ وہ 10-15-20-25% سے اوپر نہیں استعمال ہو رہی, بیڈز بھی اسی طرح ہے. اور یہ وہ ملک ہے جہاں آپ کو پتا ہے کہ ہیلتھ کیئر کا نظام جو ہے وہ بہت نگلیکٹ ہوا ہے پچھلے کچھ سالوں میں. تو یہ پوری چیزیں دیکھ کے فیصلے ہو رہے ہیں, لیکن یہ آسان فیصلے نہیں ہیں. ظاہری بات ہے ایک موت بھی آپ کو ساری رات جگا کے رکھتی ہے, اس میں تو کوئی شک نہیں ہے. لیکن انفارچونیٹلی یہ اللہ تعالیٰ نے جو امتحان لیا ہے ساری دنیا کا لیا ہے, جس طرح بہترین طریقے سے کوپ ہو سکتا ہے وہ ہو رہا ہے. اور آپ دیکھ سکتے ہیں باقی ممالک اور پاکستان کا موازنہ کر لیجئے تو اللہ کا شکر ہے ابھی ہمارے حالات جو ہیں بہت بہتر ہیں باقیوں سے.
سر ڈاکٹر مووی, جب ملک آپ بتا رہے ہیں کہ نیچرلی اس کو اوپن بھی کرنا ہے اور اسٹریٹجیکلی اور اسمارٹ لاک ڈاؤننگ کی طرف جا رہے ہیں, سو جو انٹرنیشنل ٹریول ہے یا انٹرنیشنل فلائٹس ہے وہ مکمل آپریشن یا ایون اس کا پارشل آپریشن کب تک بحال ہو جائے گا جب انٹرنیشنل فلائٹس پاکستان لینڈ کر سکیں گے؟
اس موضوع نے تو مجھے میری راتوں کی نیند اڑا دی میرے بھائی. دیکھیے مسئلہ بڑا سادہ سا ہے, کیونکہ یہ وبا پہلے باہر سے آئی تھی تو ہمارے طبی ایکسپرٹ, ہمارے پروونشل جتنے بھی اتھارٹیز ہیں ان کا یہ خیال ہے کہ ہم یہ افورڈ نہیں کر سکتے کہ بغیر ٹیسٹ کے جو پیسنجر آئے ان کو پاکستانیوں کو اپنے گھر جانے دیں. اب یہ بھی سوچ لیں کہ جو پاکستانی واپس آ رہے ہیں اس میں میجورٹی طبقہ بلکہ تمام ہی تقریباً ان ممالک سے آ رہے ہیں جہاں پھیلاؤ بہت ہو چکا ہے, جہاں یہ اتنا زیادہ وبا پھیلی ہوئی ہے کہ وہاں پہ آف کورس ان بچت جو ہے وہ آپ گارنٹی نہیں کر سکتے تو وہ انفیکٹڈ ہو سکتے. پھر ہمارا کوئی 80-90% جو ہمارے پیسنجر نے آنا ہے وہ خلیجی ممالک سے آنا ہے, بہت سے اس میں سے لیبر مزدور طبقہ ہے, وہ لیبر کیمپس میں رہتے ہیں آپ جانتے ہیں. وہاں پہ وہ اگر جیسی انوائرمنٹ میں رہتے ہیں اگر خدا نہ خواستہ ایک کو ہو جائے کمرے میں 10-12-15 لوگ, ان سب کو ہو جاتا ہے. تو ہمیں ٹیسٹ کرنا ہے, جب ٹیسٹ کرنا ہوتا ہے تو ظاہری بات ہے آپ ان کو کوارنٹین میں لے جاتے ہیں, وہاں ٹیسٹ کرتے ہیں, ٹیسٹ کا رزلٹ آتا ہے پھر فیصلہ کرتے ہیں گھر جانا ہے یا ان کو ٹریٹ کرنا ہے. یہ پہلے ہم 48 گھنٹے ویٹ کر کے ٹیسٹ کر رہے تھے, وہ اس لیے کہ ہمارے طبی ماہرین کی رائے یہ تھی کہ اگر کسی نے جہاز میں یہ وبا کا جو ہے وہ ان کو لگی ہے تو ان کو آپ جیسے ہی اترتے ٹیسٹ کریں گے تو وہ نظر نہیں آئے گا ٹیسٹ میں, تو اس کا فائدہ نہیں ہوگا. لیکن وہ یہ رہا تھا کہ جب ہم 48 گھنٹے ویٹ کر رہے تھے تو ظاہری بات ہے پھر قرنطینہ کی کیپیسٹی اتنی کم ہو جاتی ہے کیونکہ وہ استعمال ہو رہی تھی, تو ہم 7,000-7,500 سے زیادہ پیسنجر ہر ہفتے نہیں لا پا رہے تھے. وزیر اعظم صاحب کی بہت واضح ہدایت تھی کہ ہمیں اس کو ایکسلریٹ کرنا ہے لیکن محفوظ طریقے سے, کیونکہ وہ اوورسیز پاکستانیز آپ جانتے ہیں ان کا ایک فوکس ہے اور وہ بار ہاں وہ بات کرتے ہیں. تو آج ہم نے نئی پالیسی کا لاگو کیا ہے کہ وہ 48 گھنٹے کی شرط ہم نے ختم کر دی ہے, جب لوگ آئیں گے تو ہم ٹیسٹ کریں گے. اس میں بھی ایک آدھ دن ایک دو دن لگتے ہیں, ٹیسٹ ہوتا ہے رزلٹ آتا ہے, لیکن اب ہم انشاءاللہ لگ بھگ 11,000-12,000 ہر ہفتے لوگ لا سکیں گے. پھر بھی یہ تعداد کو 1,10,000 ہے بڑھتی جا رہی ہے. ہمارا ایک بڑا ٹرانسپیرنٹ کرائٹیریا ہے, میں آپ کے پروگرام کے توسط سے آپ کے توسط سے جو لوگ امریکہ میں موجود ہیں ان کو یہ بتانا چاہتا ہوں اگر وہاں پہ کوئی سن رہے ہیں کہ آپ covid.gov.pk covid.gov.pk پہ جا کے وہاں پہ تمام معلومات حاصل کر سکتے ہیں, گائیڈ لائنز, پالیسیز, شیڈیول وغیرہ, تاکہ آپ کو پتا رہے. لیکن ایک بڑی غیر یقینی سی صورتحال ہے, جہاز آتا ہے ہم ڈیٹا دیکھتے ہیں, خدا نہ خواستہ زیادہ پازیٹیو کیس نکل آئے پھر نظر ثانی کرنی پڑتی ہے. تو یہ ڈے ٹو ڈے چینجز اس میں آتی رہیں گی, لیکن ہماری پوری کوشش ہے اور آج جو ہم نے نئی پالیسی اپنائی ہے اس میں کوئی 11,000-12,000 کے قریب انشاءاللہ پاکستانی ہر ہفتے وطن واپس آ سکیں گے.
ڈاکٹر محید یوسف, یہ بتائیے گا کہ آپ نے صرف ریفرنس سے بات کر لی اسمارٹ لاک ڈاؤننگ کی, ایک اسمارٹ ٹریکنگ سسٹم بھی ہے پیشنٹس کا. انیشلی خبریں آئیں کہ جو پاکستان کے اسٹریٹجک یا ملٹری انسٹیٹیوشن استعمال کرتے ہیں ایون ٹیررسٹ کو ٹریک کرنے کے لیے وہ استعمال ہو رہا ہے, وہ کیا چیز ہے اور کیسے ہوتا ہے اس کی ٹریکنگ؟
وہ بات درست نہیں ہے, آئی تھنک کچھ رپورٹنگ ایسی ہوئی تھی, خدا نخواستہ ٹیررزم کدھر اور یہ کدھر. یہ تو وہ لوگ ہیں جن کو سپورٹ کرنا ہے, کیونکہ ان کو ایک, میں یہ بھی بات واضح کر دوں, وہ خدا نخواستہ کوئی اسٹگما بنانے کی ضرورت نہیں, کوئی ایسا نہیں ہے کہ آپ جو ہے وہ کوئی پورے خاندان کو آسٹرسائز کر دیں اور ان کو کہیں. ये एक जुकाम है, एक बीमारी है, और 95% तो बिल्कुल खुद ही सेहत याब हो जाते हैं, कभी अस्पताल जाना ही नहीं पड़ता, बल्कि शायद उससे भी ज्यादा शरा। तो इसमें हमने एक दूसरे को मिलकर काम करने को, ऐसा खुदा ना खास्ता वो वाला मामला नहीं है, ये ट्रैकिंग और ट्रेसिंग बड़ी सस्ता
बात है। मेरा लास्ट क्वेश्चन होगा, लेकिन उससे पहले प्राइम मिनिस्टर साहब की जो अपील थी इवन ओवरसीज पाकिस्तानी से, ये मुल्क के अंदर से, तो उस पर कुछ अंदाजा है कि क्या रिस्पॉन्स मिला है, कितने कुछ फंड जनरेट हो सके हैं COVID-19 के पेशेंट्स को हेल्प करने के लिए, इन हालात में एहसास प्रोग्राम के बैनर के नीचे उनको हेल्प करने के लिए?
असद मेरे पास नंबर्स नहीं, टू बी ऑनेस्ट, मुझे अगर पता होता आपने पूछा तो मैं नंबर्स ले आता, लेकिन आपको पता है कि वजीर आजम साहब की अपील जो है ओवरसीज पाकिस्तानीज में इट इज़ यूनिवर्सल। ये बात ज़रूर है कि आजकल जो हालात हैं दुनिया के, जो गैर यकीनी सूरत हाल है, ज़ाहिर ही बात है हर शख्स पहले अपने आप को सेफ गार्ड कर रहा है, देख रहा है, और वो हमें मालूम है, उसमें कोई इबाम ऐसा नहीं है किसी को, लेकिन मेरे पास नंबर्स नहीं है इसलिए मैं कोई गलत बात करना नहीं चाहता।
हमारे व्यूवर्स, हमारे लिसनर्स जानते हैं कि डॉक्टर मुहित यूसुफ, उनकी जो एक्सपर्टीज है वो स्ट्रेटेजिक अफेयर्स में है, पॉलिसी प्लानिंग्स में है, और इंटरनेशनल अफेयर्स में है। डॉक्टर मुहित, अनफॉर्चुनेटली COVID-19 जैसे पेंडेमिक जिसने पूरी दुनिया को हिला के रख दिया, उसके बावजूद जो मुल्कों के दरमियान मुखासमत है, जो खित्तों के दरमियान हत्ता के टसल्स हैं, वो बदस्तूर जारी हैं। इंडिया पाकिस्तान वहाँ पे भी हमें टेंशन नजर आती हैं, चाइना और अमरीका लीडरशिप के लेवल के ऊपर, टॉप लीडरशिप के लेवल के ऊपर ब्लेम गेम का सिलसिला जारी है। सो ये कोरोना ताल्लुकात को कितना मुतासर कर रहा है, या कोरोना होने के बावजूद पिछले ताल्लुकात पे क्यों कर फर्क नहीं पड़ रहा, खराब ताल्लुकात पे, दोनों हवालों से बताइएगा।
असल देखिए, एक तो जो आपने बात की चीन अमेरिका वगैरह, अभी कहना कबलज वक्त है, लेकिन वन थिंग इज बिकमिंग क्लियर, ग्लोबल पॉलिटिक्स इज नॉट गोइंग टू बी द सेम गेम। इसमें अब एलिमेंट्स ऑफ लाइफ चेंज हो जाएंगे। देखिए 9/11 जब हुआ था, सिर्फ लगभग 3,000 लोग, उस तरह अमवात की तादाद को ये नहीं थी कि करोड़ों लोग, लेकिन उसने दुनिया तब्दील कर दी, उसने सस्पिशंस बढ़ा दी, उसने ताल्लुकात तब्दील किए, एयर ट्रेवल तब्दील किया, जिंदगी तब्दील हो गई, ठीक वो ही अब होगा। और वो नई शक्ल क्या निकलेगी, कौन जीतेगा कौन हारेगा, अभी कहना कबलज वक्त है। एक बात बिल्कुल वाजे है कि ग्रेट पावर कॉम्पिटिशन, जो कि शायद आइडियल सिचुएशन में आप ये कह सकते थे, कोविड हुआ तो शायद ताल्लुकात में बेहतरी आए, ममालिक कोऑपरेट करना चाहें, क्योंकि सारी दुनिया को ये वबा जो है इससे खतरा है, लेकिन इंसान इंसान है, वो बिल्कुल वाजे हो गया कि ऐसा नहीं है, ग्रेट पावर कॉम्पिटिशन और डीपन होने जा रहा है। जो आपने हमारे खत्ते की बात की, आई एम एट ए कंप्लीट लॉस, मेरी समझ में नहीं आता कि हमारा हमसाया मुल्क मशरिक की जानेब कर क्या रहा है, सोच क्या रहा है। वहां भी कोविड उसी तरह है, वहां कोई निजात नहीं मिली हुई। ये मौका है कि अपने अंदर लोगों का, अपने खासतौर पर गरीब तबके का, जो हम करना चाह रहे हैं, हमने कोविड को नेशनल सिक्योरिटी थ्रेट डिक्लेयर किया है, नेशनल सिक्योरिटी कमेटी की मीटिंग हुई थी पहले, जिसमें सारे फैसले हुए थे। क्यों, इससे बड़ा क्या रिस्क हो सकता है आपके मुल्क को, आपके लोगों को? देख हम क्या रहे हैं कि पहले आप कहते हैं जी कि एक मजहब के लोगों ने कोरोना फैला दिया, और मुझे तो ये याद आता है, अगर पता नहीं कितने लोग ये मुताला करते हैं, कर चुके हैं, हिटलर के जमाने में टाइफस एपिडेमिक हुआ था, जरा जाके पढ़िएगा, और जब वो हुआ और जो इधर बातें हुई, अगर कोई फर्क नजर आ जाए तो मुझे पकड़ ले। उसके बाद आप कोविड को इस्तेमाल करते हैं, और कश्मीर में जहां आपकी अपनी हुकूमत दिल्ली से कहती है कि 2 रेड जोन है, बहुत कम केसेस आप दिखाते हैं, कहते हैं हम बात पता नहीं 8-10 हुई हैं, और पूरी कश्मीर वैली को बंद कर देते हैं। यानी पहले ही आपने अल्हम्दुलिल्लाह अगस्त 5 से एक जेल बनाया हुआ है, उसमें एक वबा आई और उसको इस्तेमाल करके जेल को और मजबूत कर दिया। फिर हम क्या देखते हैं कि आप गिलगित बल्तिस्तान के वेदर पैटर्न की बातें कर रहे हैं, आपका नेशनल सिक्योरिटी एडवाइजर यानी मेरा जो हम मनसब उधर बैठा है, वो ये काम कर रहा है कि मौसम क्या होना चाहिए, या हम बताएं कि ना बताएं उधर। मेरी समझ से बाहर है कि इस वक्त ये मौका है या ये मौका है कि हम सोचें कि इंसानी जिंदगियों को बेहतर कैसे करना है, इंसानी जिंदगी को इस वबा से कैसे बचाना है। आप क्या कर रहे हैं कि LOC पे गोलाबारी बढ़ा रहे हैं, वहां पे लोग नहाते जो है हमारे खवातीन बच्चे शहीद कर रहे हैं, हमने तस्वीरें दिखाई हैं। अच्छा, फिर आप कहते हैं जी वहां पे हमला हो गया तो पाकिस्तान। तो मैं आपको एक बात सिर्फ कहना चाहता हूं, पहले तो मैं सिस्टम के बाहर था, मुझे तो इंफॉर्मेशन नहीं होती थी, मुझे नहीं पता था। अब मैं सिर्फ यही कह सकता हूं कि अगर इस गैर मंतकी सोच पे जाना है, कि आप एक ओपन जेल बना के रखें महीनों, और फिर अगर कोई इंसान वहां पे उठ के आपका रिएक्ट करे तो आप कहेंगे चौथे मुल्क ने कुछ कर दिया, तो ठीक है फिर दुनिया भी आप पे हंसेगी। अब तो अल्लाह का शुक्र है कि इतनी ये बात आगे निकल गई है कि मैं आप ही के उधर देखता हूँ अमरीका के जो इशारे वो सारे न्यूज पेपर्स वगैरह, अब तो वो भी खुल के बात कर रहे हैं कि भाई ये क्या बात है। गल्फ में आप खुद देख लें कि वहां क्या कि मुसलमान जो है वो सब ह्यूमन है, अब तो गल्फ न्यूज जैसे अखबार ने अपने इदारिये की हेडिंग ये लगा दी कि जी ये जो है इस्लामोफोबिया, इंडिया से हम नहीं आने देंगे। तो ठीक है अगर आपने अपना मजाक बनाना है, लेकिन मैं एक बात सिर्फ कह दूं कि LOC पे जाने जाया हो रही है। पाकिस्तान ने खुली ऑफर दी है, जिसने आना है आए आजाद कश्मीर, आके देख ले क्या हो रहा है क्या नहीं हो रहा, यही कर सकते हैं हम। वो भी कह दिया
जी।
ये भी कह दिया कि सीज फायर को इंप्लीमेंट करें, आके देख ले, इससे आगे हम कुछ कह नहीं सकते। अगर डिफेंड हमें करना है तो हमने करना है और हमें आता है, लेकिन अगर थोड़ी सी भी सेंसिबिलिटी हो इस चीज में, सेंस प्रिवेल करे, तो दुनिया कहां जा रही है और ये क्या हो रहा है। कोरोना की आड़ में कश्मीर का डिस्प्यूट ना कहीं गायब होगा ना खत्म होगा, ये वाजे होना चाहिए हर एक।
आखिरी इस जुमले के साथ इसको वाइंड अप करूंगा कि डॉक्टर मुईद यूसुफ का पाकिस्तान का वर्जन आपने सुना, भारत से हम वर्जन लेने की कोशिश करेंगे, लेकिन जनरली इस तरह जब पाकिस्तान से ये कहा गया है तो लीडरशिप ने इस बात की तरदीद की है कि ऐसी कोई डिस्क्रिमिनेशन नहीं है। डॉक्टर मुईद यूसुफ बहुत शुक्रिया आपका, आपने वॉइस ऑफ अमेरिका से बात की, हमारे लिए आपने वक्त।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम। स्वामीन, हम अक्सर अपने प्रोग्राम्स में बात करते आ रहे हैं, और बात यह है कि कोरोना से मुतालिक हर नए दिन नई चीज़ सामने आती है और अक्सर अवकात वो पिछली चीज़ से मतजाद होती है। डॉक्टर सुहेल चीमा साहब, उनको अक्सर हम सहमत देते हैं, हमारे साथ हैं, और ना सिर्फ आकोर्स मेडिकल बराह रास्त तिब के शोबे से उनका ताल्लुक, बल्कि वो रिसर्चेस फॉलो भी करते हैं, ब्लॉग भी लिखते हैं, लोगों को एजुकेट भी करते हैं। मुश्ताक राजपर साहब ने हमें ज्वाइन कर रखा है, सीनियर सहाफ़ी हैं और डेली न्यूज़ को पाकिस्तान में उनको कंट्रीब्यूट करते हैं, उनके आर्टिकल ब्लॉग्स, और ऑफकोर्स हमारी तरह जो भी कहा जा रहा है, सुना जा रहा है, भले वो इंतज़ामिया से हो, भले वो साइंटिस्ट कह रहे हों, सो कोशिश की जाती है कि मैक्सिमम चीज़ों का पता हो। सो कोरोना के बारे में अभी जो ताज़ा तरीन रिसर्चेस सामने आ रही हैं, उनमें जो हवाले दिए जा रहे हैं उससे अगर कोई चीज़ यकीनी तौर पर सामने आती है तो वो ये है कि गैर यकीनी सूरत हाल है। कुछ अगर सर्टन है तो वो अनसर्टनिटी है, इसके अलावा कुछ नहीं है। डॉक्टर सुहेल चीमा साहब से बात करते हैं। डॉक्टर साहब बहुत शुक्रिया आपका। पहले कहा गया कि लंग्स मुतासर होते हैं, फिर पता चला कि नहीं, दिल और दिमाग भी मुतासर हो सकता है। अब तो यहाँ तक कहा जा रहा है कि इवन किसी के हाथ और पांव वो भी डायरेक्टली उसके अंडर अटैक हो सकते हैं कोरोना के। ये क्या चीज़ है, इससे कोई फेमिलियर अगर नहीं हो पा रहे साइंटिस्ट डॉक्टर्स, सो सवाल फिर ये पैदा होता है कि इलाज कैसे दरियाफ्त होगा। तो ये कन्फ्यूजन्स, कोरोना एंड कन्फ्यूजन्स क्यों हैं?
जी असल, बहुत शुक्रिया, लेकिन बहुत अच्छा सवाल किया आपने। जैसा कि हमें पता है कि इस कोरोना वायरस का असल नाम है नोवेल कोरोना वायरस या COVID-19, क्योंकि ये नया वायरस है, ये साइंसदानों को इसके बारे में कुछ ज्यादा नहीं पता। जैसे कि इसको कह रहे हैं कि सितंबर 2019 से ये वायरस जो है इसकी जो है वजूद सामने आया है, और हालांकि कोरोना वायरस के जो पुराने फैमिली के वायरस जैसे SARS, MERS, वो 1960 से मौजूद है, लेकिन ये जो COVID-19 है ये एक नया वायरस है। जब नया वायरस या कोई भी नया पैथोजन आता है तो इट टेक्स टाइम फॉर द साइंटिस्ट टू फिगर इट आउट। दूसरी बात ये कि देखिए साइंस की जो सबसे खूबसूरती है, जो सबसे अच्छी बात है, साइंस जो ना अपने ही कहीं भी बातों को अगर उनको नजर आता है कि गलत है तो उसको कह देती है, उसमें कभी भी वो ये नहीं कहती कि अपनी बात पे मुसलसल कायम नहीं रहती, अपनी ही चीजों को कॉन्ट्राडिक्ट,
हठधर्मी नहीं है, यानी अगर उसके अगेंस्ट आए हैं शवाहिद तो वो नए फलसफे और उसको कबूल करेगी।
एग्जैक्टली देखें कल जो उन्होंने बात की है, अगर आज उनको लगा कि कल वाली जो मफरूजा था वो गलत साबित हो गया, फौरन उसको एक्सेप्ट करेंगे और उसके लोगों को एजुकेट करेंगे। साइंस फैक्ट्स पे चलती है, मफरूजों पे चल ही नहीं सकती। अगर मफरूजों पे साइंस चलने लगे तो साइंस का वजूद खत्म हो जाएगा। और यही सबसे बड़ी खूबी और खूबसूरती है साइंसदानों की भी कि वो अपनी ही कही हुई बातों को जब गलत साबित होता है तो उसको एक्सेप्ट कर लेते हैं। और लोगों का उनका मकसद क्या है? मकसद यह है कि लोगों की भलाई और लोगों को फायदा पहुंचे। और यही जो एक साइंस का जो बुनियादी असूल है कि उसको अपने आने वाले वक्त के साथ, अपने आने वाली नई रिसर्च के साथ पुरानों को रिजेक्ट या रद्द करके नई चीज सामने लेके आई है। जैसे आपने बोला कि सबसे पहले क्या हुआ कि ये लगा कि जी ये जो है एक रेस्पिरेटरी इलनेस है, लेकिन बाद में लगा पता लगा जी ये दिल और दूसरे जिस्म के जो ऑर्गन्स हैं जैसे ब्लड के अंदर भी इसका इफेक्ट होता है, स्ट्रोक भी हो रहे हैं, अभी रिसेंटली बच्चों के अंदर भी उनको पता लगा कि जी एक कावासाकी डिजीज है कुछ बच्चों के अंदर, वो ये इस कोरोना वायरस उसके भी सिम्टम दे रहा है। तो हर आने वाले दिन हमें एक नई चीज पता चलती जा रही है। और देखें अच्छी बात क्या है कि इस टाइम पे पूरी दुनिया के जो स्मार्ट साइंटिस्ट हैं उनका सिर्फ और सिर्फ एक ही मिशन है कि इस वायरस से किस तरह हम जल्द से जल्द निजात हासिल करें। प्रॉब्लम क्या है कि क्योंकि ये वायरस वाइड स्प्रेड हो चुका है, यानी कि ये पेंडेमिक है, ये ऐसा नहीं है कि जी चाइना के एक कोने में या मिडल ईस्ट के एक कोने में जैसे मर्स आया था तो लोकलाइज था, या एबोला जो था अफ्रीका के कुछ कंट्री में था, लेकिन क्योंकि ये पूरी दुनिया में फैल चुका है, पूरी दुनिया को इसने जो है अफेक्ट किया है। तो सारी दुनिया के साइंटिस्ट जो है 24/7 इसके ऊपर रिसर्च कर रहे हैं, इसके बारे में नई नई मालूमात हासिल की जा रही है। इसलिए हमें जो है इतनी सारी जो फ्लड ऑफ इंफॉर्मेशन आ रही है वो मेरे नजदीक वो कंफ्यूजन बिल्कुल नहीं है, बल्कि वो एक इंफॉर्मेशन है।
सही सही। इसमें मैं आगे चल के आपसे पूछता हूँ कि इस सारी इंफॉर्मेशन के बाद जब हम ये सुनते हैं कि अभी से वैक्सीनेशन पे काम हो रहा है, मेडिसिन पे काम हो रहा है, तो जब प्रॉब्लम ही डायग्नोज नहीं तो फिर वो काम कैसे? लेकिन ये अगला क्वेश्चन होगा। मुश्ताक राजभर साहब बहुत शुक्रिया आपका, आपने भी हमें ज्वाइन किया। अभी तक कोरोना के बारे में क्या बाहसियत सहाफ़ी आप समझ पाए हैं? क्योंकि आपने रिपोर्ट करना है, बहुत सारे लोग आपसे पर्सनली भी पूछते हैं, आपसे एक्सपेक्ट भी करते हैं कि आप अमरीका में बैठे हैं, हमें चीज़ें बताएं समझाएं।
जी बिल्कुल, आई थिंक आपकी तरह और जितने भी हमारे साथ में दोस्त हैं हम चीज़ों को फॉलो करते हैं, और मेरा तो स्पेशली इंटरेस्ट है कि जो साइंटिफिक डेवलपमेंट्स हैं उन पे नज़र रखी जाए, क्योंकि बाकी डेटा और जो सोशल और इकोनॉमिक क्योस है आई थिंक उस पे तो हमारे पास बहुत सारे लोगों का काफ़ी लोग हैं जो काम करते हैं। तो जिस तरह डॉक्टर साहब ने कहा कि अच्छी बात, गुड न्यूज़ ये है, अव्वल तो पहली अच्छी बात तो अमेरिका की आज की है, अमेरिका के अंदर जो डेथ टॉल है उसमें 50% जो है वो रिडक्शन आया है आज कई दिनों के बाद, आई थिंक जब से ये अप्रैल के फर्स्ट वीक एग्जैक्टली पीक के बाद, फिर भी हम 1500 से नीचे नहीं आ रहे थे, 1700-1600 के था, लेकिन आज पहली बात है कि आज जो है वो 800 से भी कम अमवात रिपोर्ट हुई है अमेरिका के अंदर, व्हिच इज रियली वेरी गुड न्यूज। 50% रिडक्शन इज अ ह्यूज थिंग। और सिर्फ 3 हफ्ते पहले तक जो साइंटिफिक कम्युनिटी थी उनके रिपोर्ट थी कि कोई 70 इदारे दुनिया के जो हैं वो वैक्सीन डेवलपमेंट पे काम कर रहे हैं, लेकिन 3 हफ्तों के बाद उनकी तादाद 101 हो गई। तो 101 इदारे जो हैं, रिसर्च इंस्टीट्यूट्स हैं, यूनिवर्सिटीज हैं और जो फार्मास्यूटिकल इंडस्ट्रीज के जो R&D होते हैं वो उस पर काम कर रहे हैं। 7 से 11 के करीब ऐसे इदारे हैं जिन्होंने वैक्सीन बना ली है और वो ट्रायल फेज में, बल्कि सेकंड ट्रायल फेज जो ह्यूमन पे होता है उस पे चल रही है। तो जो जर्मन और फाइजर का जो जो जॉइंटली जो चल रहा है और जो ऑक्सफोर्ड यूनिवर्सिटी के लोग जो काम कर रहे हैं उनकी जो, और इवन फेडरल गवर्नमेंट जो US की है उनके भी ट्रायल्स चल रहे हैं। तो पहली तो उम्मीद ये है कि बिटवीन सितंबर एंड दिसंबर और मेबी जनवरी जो है वैक्सीन अवेलेबल होगी टू दी फ्रंट लाइन वर्कर्स।
सही।
अब प्रॉब्लम ये है कि वैक्सीन तो इसलिए आ जाएगी बिकॉज जो डिजीज का जो जेनेटिकल सीक्वेंस है वो उनके पास मौजूद है, مل گیا تھا فرام ریسرچ انسٹیٹیوٹس کو, دیٹس وائی دے آر ایبل ٹو یو نو کم اپ وتھ ویکسین. لیکن ماضی میں جتنے ویکسین کے ایکسپیرینسز ہوئے ہیں تو ویکسین سکسیزفلی تبھی ڈیولپ ہوتی ہے جب کیور بھی موجود ہو. کیونکہ ٹرائل آپ جب کرتے ہیں تو آپ یہ ذہن میں رکھتے ہیں کہ اگر کچھ گڑبڑ ہو گئی, کچھ کام خراب ہو گیا تو آپ کے پاس ٹریٹمنٹ ہے. یو نو اس بار جو کمپلیکیشن ہے جو یو نو وہ یہی ہے, ایک تو ٹائم تھوڑا ملا, یو نو کیونکہ پینڈیمک تیزی سے پھیلا پوری دنیا میں, تو اور
بڑی بات یہ کہ ابھی اتنا وقت ہے بھی نہیں کہ سالوں سے بھی لوگ مختلف امراض کے لیے کوششیں کر رہے ہیں. ڈاکٹر سہیل چیما صاحب یہ بتائیے گا کہ آپ نے خود بھی ذکر کیا کہ کورونا کی فیملی وہ پہلے سے متعارف ہے سائنٹسٹ کمیونٹی کے اوپر. ابھی مشتاق نے بھی جیسے حوالہ دیا ہے کہ اس کے جو ڈی این اے ہے یا اس کی سیمپلنگ وہ بھی لوگوں کے سامنے موجود ہے. سو اگر وہ موجود ہے تو پھر اس کے سپریڈ کو اور اس کے طریقہ واردات کو سمجھنا کیوں کر مشکل ہو رہا ہے, اور یہ کہ پھر کس وثوق سے کہا جا سکتا ہے کہ جو ادویات بنیں گی وہ کارگر ہوں گی, خاص طور پہ جب ہم اس کے آپریشنز کو ہی نہیں سمجھ رہے کہ یہ وائرس اٹیک کیسے کیسے کر رہا ہے اور اس کی ریزسٹنس کتنی ہے, کہاں پہ ہے اور اس کی پریزنس کتنی کہاں پہ موجود ہے.
دیکھیے سب سے پہلے تو جیسے مشتاق صاحب نے بڑا اچھے ایک پوائنٹ ہمیں ویورز کو بتایا کہ آج امریکہ میں ڈیتھ ٹول آلموسٹ 50% ریڈکشن ہوا ہے کمپیئر ٹو پچھلے دنوں کے مقابلے میں. واٹ ڈز اٹ مین؟ اٹ مینس الاٹ. اس کی وجہ یہ کہ ایک تو لوگ شروع میں جب یہ وائرس اسپریڈ ہوا تھا تو لوگ سوشل ڈسٹینسنگ کے رولس کو نہیں فالو کر رہے تھے, ہمیں پتہ ہی نہیں تھا. جیسے شروع میں سی ڈی سی نے بولا کہ جی ماسک پہننے کی ضرورت نہیں ہے, بعد میں سی ڈی سی کو جب اندازہ ہوا کہ ماسک سے اسپریڈ رک رہا ہے تو ایوری بڈی اسٹارٹڈ ویئرنگ دی ماسک رائٹ ناؤ. اب آپ دیکھیں کہ دنیا کے آپ کسی بھی کونے میں چلے جائیں, انکلوڈنگ کے جو پاکستان کے مضافاتی علاقے وہاں پہ بھی لوگوں کو اویئرنیس ہے کہ جی ہم نے ماسک پہننا ہے. اب یہ الگ بات ہے بہت سارے لوگ کچھ لوگ نہیں پہنتے یا کچھ لوگ پہنتے ہیں بہت سارے لوگ نہیں پہنتے, لیکن ایٹ لیسٹ پیپل ہیو دا اویئرنیس. شروع میں یہ اویئرنیس بالکل نہیں تھی. دوسری بات یہ کہ اب ہمارے جب آج سے دو مہینے پہلے مارچ فرسٹ کو ہمیں پتہ ہی نہیں تھا کہ کون کون سے تھراپیوٹکس یعنی کہ کون کون سی میڈیکیشن جو ہے اس کرونا وائرس یا کووڈ 19 کے لیے ہمیں استعمال کرنی ہے. پھر ریسرچ آئی کہ جی ہائیڈروکسی کلوروکوئن بھی افیکٹو ہے اتنا, حالانکہ اتنی زیادہ افیکٹو نہیں ہے, لیکن ہاسپٹلس کے اندر امریکہ کے اندر ہر ہاسپٹل کے ان پیشنٹ جو کووڈ 19 کا پیشنٹ ہوتا ہے اس کو پروٹوکول بن گیا ہے کہ اس کو آپ ہائیڈروکسی کلوروکوئن وائٹامن سی اور زنک اور زی پیک کی دوائیاں دیتے ہیں. پھر تھوڑے میں پچھلے دو ویک پہلے ریمڈیسیویر ایک اور اینٹی وائرل ڈرگ کی ایف ڈی اے نے فاسٹ ٹریک پہ ڈال کے اس کو اپروول دی. تو کیا ہوا کہ ہمارے پاس جو ہے نا اب ایک کچھ ٹولز آ گئے ہیں. اس سے کیا ہو رہا ہے کہ اگر شروع میں جب یہ کووڈ 19 امریکہ میں جو اس کا اسپریڈ ہوا تھا تو آپ نے سنا ہوگا دھڑا دھڑ لوگ انفارچونیٹلی اسٹارٹڈ ڈائنگ. کیوں؟ اس ٹائم پہ کسی کے پاس کچھ ویپنز نہیں تھے. اب ہمارے پاس ویپنز, ہمارے آرسنل میں ویپنز آنے شروع ہو گئے ہیں اور آنے والے, دیکھیں یہ دو مہینے میں ہمارے پاس تین چار ڈرگس آئی ہیں, اب آنے والے دو تین مہینے میں ہمارے پاس مزید ویپنز آئیں گے جو کہ ہو سکتا ہے اس سے بھی زیادہ افیکٹو ہوں. اور جب ساری چیزوں کے بعد یہ افیکٹونیس یہ تھراپیوٹکس یہ سامنے نظر آنی شروع ہو جائے گی تو اس کا اسکیئر, اس کا جو فیئر ہے وہ بھی کم ہونا شروع ہو جائے گا. پھر اگلا اسٹیپ ہوگا ویکسین کا. جیسے کہ اب بہت سارے جیسے آکسفورڈ والے انہوں نے کلیم کر رہے ہیں کہ ہم سپٹمبر میں ویکسین لے کے آ جائیں گے. امریکہ کے اندر بھی فائزر ہو گئی, جانسن اینڈ جانسن ہو گئی, موڈرنا ہو گئی, یہ ساری کمپنیز دے آر ورکنگ ویری فاسٹ. اور جیسے مشتاق صاحب نے بولا کہ ڈائریکٹ فیس ون کے بعد فیس ٹو ٹرائل کے اندر وہ چلی گئی ہیں, بلکہ یہ بھی بولا جا رہا ہے کہ ہو سکتا ہے کہ وہ فیس ٹو کو بھی شارٹ کر کے ڈائریکٹ فیس تھری میں فوراً لے کے جائیں, کیونکہ جو انیشیل ریزلٹس ہیں وہ بہت اچھے نظر آ رہے ہیں ان کو. تو میرا خیال سے آئی ایم ویری مچ آن دا آپٹیمسٹک سائڈ کہ وی وڈ بی ایبل ٹو ہینڈل دس پیتھوجن.
میں اس سے پہلے کہ
لاٹ آف پیپل آر ایکسپیکٹنگ,
مشتاق صاحب کے پاس جاؤں, مشتاق صاحب نے جو بات کی کہ آج نمبرز ڈرامیٹکلی نیچے آئے ہیں, آپ بھی کانفیڈنٹ ہیں, سو کیا یہ پیش گوئی بھی غلط ثابت ہو سکتی ہے کہ یہ کرونا وائرس واپس زیادہ شدت اور زیادہ طاقت سے حملہ آور نہیں ہوگا؟ یا ابھی یہ ایکسپیکٹ کیا جائے کہ جب یہ نمبر کم ہو رہے ہیں تو یہ دوبارہ نمبر اوپر نہیں جائیں گے؟ ڈاکٹر چیمہ
جی، یہ سوال
چیمہ صاحب آپ سے،
میرے سوال پوچھا ہے
جی جی آپ سے۔
اچھا دیکھیں، ہمیں جو ہے نا کسی قسم کی، میں جو ہے نا ایک چیز پہ بلیو کرتا ہوں کہ خوش فہمی انسان کو نہیں رہنا چاہیے۔ ہمیں خاص طور پہ ایک ایسی النس جو کہ لائف تھریٹننگ بن کے سامنے آئی ہے، اس کو بہت زیادہ کوشس اور اس کو بہت زیادہ احتیاط سے ڈیل کرنا چاہیے، بجائے اس کے کہ ہم بلائنڈ کھیلیں کہ نہیں نہیں یہ تو اتنا خطرناک نہیں ہے، لیٹس گو آؤٹ، لیٹس سٹارٹ ڈوئنگ واٹ وی ور ڈوئنگ۔ نو، وی شوڈ ناٹ بی ڈوئنگ دی سیم تھنگ۔ وی شوڈ ڈیفینیٹلی گو آؤٹ اینڈ ڈو آور امپورٹنٹ ورکس، لیکن اس کو ہمیں بالکل بلائنڈلی نہیں لینا چاہیے، نہ ہی اس کو ہمیں کسی خوش فہمی میں رہ کے ہینڈل کرنا چاہیے۔ جب تک ہمارے پاس اس کا کمپلیٹ ڈیٹا، جب تک کمپلیٹ انفارمیشن نہیں آ جاتی، وی اسٹل نیڈ ٹو پلے ویری ڈیفینسو اینڈ پلے ویری سیف۔
مشتاق صاحب، یہ بتائیے گا کہ یہ اس کو اینٹیسپیٹ کرنا، اس کو سمجھنا، اس میں ظاہر ہے جن کا یہ شعبہ ہے وہیں پہ ابھی ایکوریسی 100% نہیں آ سکی ہے، بلکہ جو آپ کا شعبہ ہے، شعبہ صحافت ہے، اس کے اندر ایک ڈیٹا انالیسز، وہ بھی پوری ایک ونگ ہے، وہاں پہ بھی بڑے مسائل آ رہے ہیں۔ آپ نے دیکھا کہ انہیں انفارمیشنس کو پروسیس کر کے جب پروجیکشنس کی جاتی ہیں کہ کس مہینے تک کتنی اموات ہو سکتی ہیں، سو وہ یکسر بدل رہی ہیں۔ ایون پولیٹیکل لیڈرشپ جو ہے، ایک طرح سے میں کہوں گا کہ وہ انہیں انفارمیشن کی بنیاد کے اوپر جو دعوے کرتی ہے وہ غلط ثابت ہو رہے ہیں، پھر ان کے لیے تو پولیٹیکل پرائز یا کاسٹ بھی ہے۔ سو یہ پروجیکشنز کو بہت ہرٹ کر رہی ہے۔
I think پروجیکشن تو آپ نے دیکھا ہوگا کہ وائٹ ہاؤس سے لے کر تقریباً تمام جو امریکہ کے جو میڈیا کے ادارے ہیں وہ جو فالو کر رہے ہیں، وہ وہی جو واشنگٹن اسٹیٹ کی جو یونیورسٹی ہے پہ جو کام کرتے ہیں، انہیں کے پروجیکشن سے ہیں جو وائٹ ہاؤس بھی ریفرنس دے رہے تھے، اور وہ ابھی ظاہر ریوائز ہوئے ہیں۔ آپ نے حال ہی میں آپ نے دیکھا ہوگا جو پہلے ان کا تھا 65,000 134 something. اچھا ایک بات، پہلے جو بات ہو رہی تھی نا جب یہ وائرس شروع ہوا، تو یقیناً سب کا یہی تھا، زیادہ پیشنٹس کی کمپلین جو تھی وہ تھی کہ باڈی جو مین آرگن ہے آپ کے باڈی کے ان کو بیڈلی وہ ڈیمیج کرتا ہے، لیکن آئی تھنک نیو یارک اور جب چائنا کا مزید ڈیٹا آیا تو جو کڈنیز کا جو ایسپیکٹ ہے وہ شروع میں بالکل نہیں تھا۔ نوبڈی ریلی ٹاکڈ اباؤٹ کہ جو پیشنٹ جو ہیں وہ کڈنی فیلئر میں چلے جاتے ہیں، اینڈ اور آپ نے دیکھا ہوگا امریکہ میں سارا زور تھا کہ جی وینٹیلیٹرز ہونے چاہیے، نن، آئی ڈونٹ ریکال اینی ون ٹاکنگ اباؤٹ ڈائلسس مشینز۔ اور ابھی حال ہی میں نیو یارک میں ایسے کیسز ہوئے ہیں، پیپل ہیو ڈائڈ بیکاز آف not having you know dialysis machine، aur even jo karachi mein hamare jo doctor the jinka intiqal hua wo bhi aapne padha hoga because of dialysis machine nahi thi، aur I mean kuch log jo recover ho rahe hain uske bawajood bhi they are still suffering the problems of the kidneys issues، you know heart ka issue jo hai jo kidney ka issue hai wo to kuch permanent damage bhi logon ko ho rahe hain، to bimari to complicated hai اس میں کوئی شک نہیں ہے، you know، اور جس طرح زیادہ ڈیٹا آ رہا ہے اس طرح زیادہ آپ کو پتا چل رہا ہے کہ اس کے کیا کیا جو ہیں وہ امپیکٹس۔
سو اگین دس جو ہمارا ٹاپک تھا مشتاق کہ کرونا اینڈ کنفیوژنز، سو آپ کلیئرٹی ہے یا ایکسیپٹ کر رہے ہیں کہ چونکہ انفولڈ ہو رہی ہیں چیزیں تو جیسے جیسے سامنے آئیں گی آپ اسی تھیوری کے ساتھ جائیں گے؟
آئی تھنک میں نے آپ کو ایک مثال دی نا کہ 1.5 مہینے تک امریکہ سے لے کر پاکستان میں ہر کوئی بندہ بات کر رہا تھا کہ جی آپ کو صرف وینٹیلیٹر چاہیے، ٹھیک ہے، کوئی ڈائلسس مشین کی بات تو نہیں کر رہا تھا نا، بٹ ناؤ اٹس پروون، ڈیتھس ہوئی ہیں، یو نو، ناؤ 1.5 مہینے کے بعد جو ریسرچ سامنے آئی اسپیشلی آئی تھنک، اور بلکہ چائنا میں تو جو کیسز ہوئے اس میں تو تقریباً 30-50% کیسز ایسے تھے where people had problems, complaints with the, you know, kidneys. تو یہ ہے۔ اچھا ایک اور بات، یعنی یو ایس کے حوالے سے جو پاکستان کے کافی دوست کہتے ہیں کہ جی یہ ضرور ہے کہ جو نمبر ہے یو ایس کا ڈیتھ کا وہ is very high, you know. لیکن اگر آپ کمپیئر کریں امریکہ کے ڈیتھ ریٹ کو ود یورپین ڈیتھ ریٹ، وہ اس کے بہ نسبت کم ہے، you know. اتنی صورتحال نہیں ہے۔ اور اچھا ایک اور میں بات کہوں، کچھ لوگ سمجھتے ہیں کہ اتنی جو اموات ہوئی ہیں یہاں پہ وہ بلیم کرتے ہیں کہ جی یو ایس کا جو ہیلتھ کیئر سسٹم ہے شاید وہ فیل ہو گیا ہے، which I don't agree, you know, evidence کوئی نہیں ہے، کوئی بندہ اس لیے نہیں مر گیا اس وائرس سے because وہ hospitalized نہیں ہو سکا، अभी भी देखें न्यूयॉर्क से लेकर यू नो हर स्टेट पे जो कैपेसिटी है अभी भी है, यू नो हॉस्पिटल जो है अभी भी लोगों को एडमिट कर सकते हैं, दे हैव देयर स्पेस. तो ये कहना कि जी जो हेल्थ सिस्टम है उसने फेल किया है लोगों को, आई थिंक दैट्स नॉट करेक्ट. यू नो
थोड़ा सा मैं यहाँ पे लोगों को ना खासतौर पर अगर हमारे पाकिस्तान के जो व्यूअर्स हैं या उनके उनको ये समझना में जरा मुश्किल हो रही है कि वो उनको नहीं पता कि जैसे यूरोप हो गया पाकिस्तान हो गया यहाँ पे डेथ रेट क्यों ज्यादा है. उसकी वजह ये है कि यहाँ पे एल्डर पॉपुलेशन बहुत ज्यादा है. पाकिस्तान यूरोप जैसे इटली हो गया, आप यूरोप के हर उस कंट्री को देखें जिनके अंदर डेथ रेट बहुत हुआ है वो सारे एल्डरली पॉपुलेशन उस कंट्रीज की बहुत ज्यादा हाई है. अब जैसे 85-95 अगर आप इसका ग्राफ देखें तो जो कोविड 19 है वो एल्डरली पॉपुलेशन के लिए एक बहुत सिवियर किस्म की डिजीज है. ये एल्डरली पॉपुलेशन जो है बेचारी ये तो फ्लू का हर साल अमेरिका के अंदर 50-55 हजार आदमी फ्लू में मर जाते हैं. वो कौन लोग होते हैं? वो ज्यादा एल्डरली पॉपुलेशन होती है. तो द रीजन वी आर सीइंग लॉट ऑफ casualties, a lot of death in Western countries is because they have highest number of elder population. Pakistan hai, wahan pe average population jo age hoti hai wo 65 se 67 year age hoti hai. Wahan pe elderly population hai hi bahut limited. इस वजह से यहाँ पर जो है एल्डरली जो डेथ रेट ज्यादा है. दूसरी बात ये कि अमेरिका के अंदर जो डेथ रेट ज्यादा है उसके अंदर ज्यादातर जो डेथ हुई है वो ब्लैक कम्युनिटी और स्पेनिश कम्युनिटी में हुई है. वजह उनके अंदर को मॉर्बिड कंडीशंस बहुत ज्यादा है और ओबेसिटी. अभी तक का जो डेटा सामने आया है अगर आपकी ओबेसिटी और डायबिटिक हाई ब्लड प्रेशर और लंग डिजीज है तो आपका चांसेस कोरोना से डेथ होने की बहुत ज्यादा है. तो ये जो रिस्क फैक्टर्स हैं जिस जिस कौम के अंदर रिस्क फैक्टर मौजूद होंगे वहां पे मोर्टेलिटी और ये डिजीज की सिवियरिटी आपको ज्यादा मिलेगी.
तो डॉक्टर सुहेल जी मतलब अगेन कमिंग बैक टू द टॉपिक कोरोना एंड कन्फ्यूजन. सो अब ये कन्फ्यूजन बारह ख़त्म हो रहा है कि ये शहर ये मुल्क ये दुनिया ये रीओपन होगी भले ये कंडीशंस अपनी जगह पे मौजूद रहे. ये कन्फ्यूजन है अभी, ये बात भी कन्फ्यूजन में है, ये क्लैरिटी हो गई अब.
जैसे देखिए यहाँ पे क्या है कि हर कंट्रीज के अंदर जो है पॉलिटिकल जो सिस्टम होता है वो बड़ा ही फ्रेजाइल और अनस्टेबल होता है. आपकी एक गवर्नमेंट होती है और एक अपोजिशन होती है. हर मुल्क की जो अपोजिशन पार्टीज होती हैं वो अपनी गवर्नमेंट को गिराने के चक्कर में होती हैं. तो यहाँ पे भी जैसे पॉलिटिक्स भी बहुत शदीद किस्म की खेली जा रही है. डेमोक्रेट्स इकोनॉमी को खोलना नहीं चाहते. वो इसलिए कि एक इकोनॉमी जो होता है किसी भी मुल्क की सबसे बड़ी जो बैकबोन होती है वो इकोनॉमी फैक्टर होता है. और अमेरिका के अंदर नवंबर में इलेक्शन होने वाले हैं. अगर आप यहाँ पे इकोनॉमी को डिले करते हो नहीं खोलते तो इसका मतलब क्या होगा कि अनएम्प्लॉयमेंट रेट जो इस टाइम पे 14-15% है, या आज सुबह ही CNBC की न्यूज थी कि इन कमिंग मंथ इट कुड गो अप टू 25%, जो कि ग्रेट डिप्रेशन से भी कई गुना ज्यादा होगा. तो अगर आप इकोनॉमी नहीं खोलते, लोगों की जॉबें जाती हैं, लोग अनएम्प्लॉयड होते हैं, मुल्क के अंदर एक केओस फैलेगा. जब मुल्क के अंदर केओस फैलेगा यही लोग जो 25% अनएम्प्लॉयड लोग हैं जब नवंबर के इलेक्शन आएंगे इलेक्शन की लाइन में खड़े होकर आपके ख्याल से किसको वोट डालेंगे? दैट इज द बिगेस्ट थिंग.
आपने पॉलिटिक्स की बात की है सो मुझे चंद सेकंड की एक ब्रेक के बाद वापस आने दें और मैं कोरोना एंड पॉलिटिक्स पे आप दोनों मेहमानों की राय लेता हूँ.
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए. दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराह राह सुनिए. हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए. दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com.
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और हमारा ये प्रोग्राम कोरोना की आलमी वबा के दिनों में खसूसी तौर पर तैयार किया गया है. तो ज़्यादातर सेगमेंट्स में आपको कोरोना ही गालिब नज़र आएगा. पिछले सेगमेंट में बात कर रहे थे हमारे पैनलिस्ट और डॉक्टर सुहेल चीमा ने सियासत का हवाला दिया تو ذرا سیاست دو ملکوں میں, ہمارے جو دونوں پینلسٹ ہیں دونوں امریکہ میں اور دونوں کا تعلق پاکستان سے ہے, سو ایک نظر ذرا ڈالتے ہیں پاکستان پہ بھی اور کچھ کمپیریزن بھی کرتے ہیں کہ یہاں کرونا پہ کیسے سیاست ہو رہی ہے اور پاکستان میں کرونا سیاست کو کیسے امپلیکیٹ کر رہا ہے. مشتاق راجبر صاحب,
آئی تھنک ایک بات جو مشترکہ ہے پاکستان اور امریکہ میں وہ یہی ہے کہ دونوں ان دا بگننگ ڈینائل میں تھے, انکار میں تھے, کی پوزیشن میں تھے, کہ امریکہ میں بھی آپ نے دیکھا کئی تقاریر تھیں ٹرمپ صاحب کی جو یہ ماننے کو تیار نہیں تھے کہ یہاں پہ بھی ہٹ کر سکتا ہے, اور پاکستان میں بھی بڑا اسکیپٹیسزم تھا اس کے اوپر, اور جو عمران خان پی ٹی آئی کی حکومت ہے وہ بالکل اس بات کو ماننے کو تیار نہیں تھی کہ ایسا کچھ پاکستان میں ہونے والا ہے, یا اس کو بڑا لائٹ لے رہے تھے. میں ابھی بھی سمجھتا ہوں کہ پاکستان میں دے آر ناٹ ریڈی, دے آر ناٹ ریڈی, وہ فیڈرل گورنمنٹ ہو اسپیشلی ان کے جو ابھی تک کے جو میئرز ہیں, اگر ابھی تو جو ہاسپٹلائزیشن ہے وہ پاکستان میں کم ہے, اگر 30,000 کیسز ہیں تو اتنی نہیں ہے ہاسپٹلائزیشن, لیکن دیکھیں جو چھوٹے شہر ہیں ہمارے جو تعلقہ ہیڈ کوارٹر ہیں جو پاکستان کے اندر, اگر وہاں پہ 500 بھی کیس آتے ہیں تو آپ مجھے بتائیے کہاں سے ہوں گے وینٹیلیٹرز, کہاں سے ہوں گے آئی سی یوز, کہاں سے ہوں گے آپ کی ڈائلسس مشین, تو بڑا ہیومینٹیرین کرائسس بن سکتا ہے پاکستان کے اندر.
لیکن پالیٹکس بھی دونوں پہ ہو رہی ہے, یعنی ایک گورنمنٹ ہے دوسری طرف اپوزیشن بھی ہے, پھر اسی طرح صوبوں میں حکومت کسی پارٹی کی ہے, وفاق میں کسی ہے, تو جو ہمیں یہاں نظر آتا ہے تو یہ ایلیمنٹ وہاں پہ بھی نظر آ رہا ہے.
بالکل 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 ہے نا, یہاں پہ تو دیکھیں کیونکہ جس طرح جیما صاحب بھی فرما رہے تھے نا کہ جو جاب لاسز ہوئی ہیں یہاں پہ, اور اس میں ابھی جو کل جو اسپیشل ایڈیشن تھا واشنگٹن پوسٹ کا پورا اسی پہ تھا, وہ تو کہہ رہے ہیں کہ جی جو 2 million جابس تو ایسی ہیں جو ابھی نہیں آنے والی ہیں, اور پچھلے 10 سال کے جو اکنامک گینس ہیں دے ہیو بین لاسٹ, تو ڈیفینیٹلی دیٹس اے بگ بلو, یو نو, اور اٹس ناٹ جسٹ دی اکانومی, لیکن جو جس اس کرائسس کو جس طرح سے مینیج کیا گیا ہے بائی دی ٹرمپ ایڈمنسٹریشن, آئی تھنک وہ تو اس ان اوپن سیکرٹ, یو نو, لوگوں کو پتا ہے کہ وہ کس طرح مس مینیج ہوا ہے, اور یعنی ابھی تک جب وہ کہہ رہے ہیں کہ وائٹ ہاؤس کا کہ ہر اسٹاف کا روزانہ جو ہے وہ ٹیسٹ ہونا چاہیے, جو باقی امریکہ کے عوام کی بات ٹیسٹنگ کی آتی ہے تب کہتے ہیں کہ جی دس آر امپورٹنٹ, یو نو. تو اچھا ایک بات میں کہہ دوں, جبا صاحب بھی فرما رہے تھے, دیکھیں کوئی بھی سی ڈی سی سے لے کر ڈاکٹر فاؤچی سے لے کر کوئی بھی بندہ یہ رول آؤٹ نہیں کر رہا دا سیکنڈ فیز آف دس وائرس, یہ ریلیپس ہوگا, ہو سکتا ہے ان دا ونٹر, یو نو. تو جتنی بھی ری اوپننگ جس طرح جرمنی نے اسکول کھول دیے ہیں اپنے, یو نو, یا نیو یارک کے کچھ حصے جو ہے 15 مئی سے کھل رہے ہیں, تو یہ چیزیں ہمیں دیکھنی پڑیں گی, سوچنی پڑیں گی. اچھا ایک بات ہم یاد کر رہے ہیں کہ جو اسپینش فلو تھا پڑھ رہا تھا, اس میں سے زیادہ جو ڈیتھس ہوئی تھی وہ ہمارے سب کانٹیننٹ میں ہوئی تھی. وہ ڈیتھس برٹش انڈیا کے اس سلطنت میں ہوئی تھی جہاں پہ پاکستان, بنگلہ دیش اور انڈیا ہے. ہم پاکستان کے لوگ پتہ نہیں کیوں بھول جاتے ہیں, جب وہ ہمارے پاس آئے جس طرح سے وہ آ رہی ہے, پھیل رہی ہے, پتا ہوگا 5,000 کیسز تھے پاکستان میں 2-3 ہفتے پہلے,
ملٹیپلائی ہو گئے, ملٹیپلائی ڈبل ہوئے ہیں.
ایگزیکٹلی, اور یہ کوئی راکٹ سائنس نہیں ہے کہ اگر آپ کے پاس ایک بندہ ہے تو وہ 3 لوگوں کو تو افیکٹ کر رہا ہے,
3-6 کو کرے گا, 6 اسی طرح آگے ڈبل ہوتے جائیں گے. انفارچونیٹلی اس کے اندر نمبر سے پہلے میری
صاحب, یو وونٹ بی سرپرائز اگر پاکستان کے کیسز پچھلے 2 ہفتوں کے بعد 1 لاکھ کو پہنچتے ہیں.
کوئی میری ابھی کچھ دیر پہلے محید یوسف صاحب سے بات بھی ہوئی ہے, اسی اسپیشل ٹاسک فورس کا حصہ ہیں پرائم منسٹر کی. ڈاکٹر چیمہ صاحب, سیاست اور کرونا, پاکستان جیسا ملک کیا کرے, کھولے صوبوں کو شہروں کو تو مرتے ہیں, نہ کھولے تو مرتے ہیں, اور پھر کتنی ریزیمبلنس نظر آتی ہے دونوں ملکوں میں کرونا کے اوپر جو سیاست ہو رہی ہے.
دیکھیں میں جیسے ابھی راجپال صاحب نے اسپینش فلو کا ذکر کیا, تو میں نے اپنے بلاگ میں بھی اس چیز کو مینشن کیا تھا, ہمارے جو پاکستانی قوم ہے ان کو تاریخ کا بالکل نہیں پتا, نہ وہ ہسٹری پڑھتے ہیں نہ وہ پڑھنا چاہتے ہیں. 18 million آدمی سب کانٹیننٹ میں 1918 سے لے کے 1920 تک ان کی ڈیتھ ہوئی تھی اسپینش فلو سے, 18 million. کہتے ہیں کہ جو ریور گنگا تھا نا, وہ اس کے اندر لاشوں کا انبار لگ گیا تھا,
1.8 crore
ختم ہو گئی تھی.
1.8 crore.
تو 18 million, 1.8 crore آدمیوں کی ڈیتھ ہوئی تھی ریور گنگا کے اندر, لاشوں کے انبار لگ گئے تھے کیونکہ جلانے کے لیے لکڑیاں ختم ہو گئی تھی. جیسے ابھی انہوں نے بولا کہ 1 آدمی سے 3 آدمی کو لگتا ہے, ابھی سیول ساؤتھ کوریا انہوں نے کھولا تھا, سارے ساؤتھ کوریا واز ڈوئنگ فینٹاسٹک, ایوری تھنگ واز گوئنگ ویری اسموتھ, एक आदमी नाइट क्लब में रात को गया है, फ्राइडे नाइट को ही वेंट टू फाइव डिफरेंट बार, और उसके बाद मतलब जैसे होता है ना रात को आदमी जब हैंग आउट करता है, एक बार में गया उसके बाद दूसरे दूसरे तीसरे, तो पांच बार में गया है, 1400 लोग के साथ, 1400 लोगों के साथ उसका कॉन्टेक्ट हुआ है. Over 50 people have been diagnosed COVID positive. South Korea की government ने पूरे सियोल के restaurant और bar 30 days के लिए दोबारा बंद कर दिए हैं. ठीक है? ये इसकी इतना देखिए COVID 19 का मसला क्या है? Highly infectious है. अगर flu virus है वो ये 1:1 ratio होता है. एक आदमी को लगा तो एक आदमी को दूसरे को लगा. यहाँ पे 1:3 है. एक आदमी को हुआ से तीन को हुआ, तीन से नौ, नौ से अब आप मल्टीप्लाई करते रहे, कितनी खतरनाक तेजी से और कितनी जल्दी से फैलता है. तो हमें हिस्ट्री को सामने रखना चाहिए. अनफॉर्चुनेटली हिस्ट्री का कोई हमारे अंदर इंटरेस्ट ही नहीं है, ना कोई पढ़ना चाहता है, ना किसी को शौक है.
तो आखिरी सवाल मैं करना चाहूंगा थोड़ा सा उसमें लाइटर, तो मैं नहीं कहूंगा क्योंकि वो भी एक बहुत बड़े पेंडेमिक की तरफ था इशारा.
एक चीज बोलना चाहूंगा जो आपके सवाल का हिस्सा है कि हमारे मुल्क में जो जो कुछ हो रहा है इट इज वेरी अनफॉर्चुनेट. देखिए जब भी किसी कौम के ऊपर इस तरह का मुश्किल वक्त आता है वहां पे सियासत नहीं करनी चाहिए, वहां पे पूरी कौम को यूनाइट होना चाहिए. जिस तरीके से जब पाकिस्तान क्रिकेट टीम वर्ल्ड कप जीतती है या कोई भी बड़ा टूर्नामेंट, कोई भी बड़ा विक्ट्री होती है, पूरी कौम यूनाइट हो जाती है. हम खुशी के मौके पे तो यूनाइट हो सकते हैं, हम इस अनफॉर्चुनेट मौके पे क्यों यूनाइट नहीं हो सकते? दिस इज द बिगेस्ट क्वेश्चन दैट एवरीबॉडी शुड आस्क ईच अदर.
मुझे यकीन है कि मेरे जो दोनों पैनलिस्ट हैं वो बहुत उनकी जबरदस्त हिस्से लताफत भी है, हिस्से ज़राफत भी है, और बाकी परफॉर्मिंग आर्ट को भी महसूस करते हैं. एक मूवी बनती है 2011 के अंदर, द कंटेजन, आजकल बहुत पॉपुलर है नेटफ्लिक्स पे. उसके अंदर अगर वो देखें तो लगता है कि हम आज के हालात में एक फिल्म प्रोड्यूसर, एक राइटर उसको परसीव करता है. यकीनन उसने मेडिकल के लोगों से भी हेल्प ली होगी, और वो लफ्ज़ ब लफ्ज़ लगता है कि जैसे उसको एनेक्ट किया जा रहा है आज के दौर में स्टोरी को. सो अगर वो देख सकता है तो मेरा क्वेश्चन ये है कि एक साइंटिस्ट और कोरोना, उस फैमिली के ऑलरेडी ब्लूप्रिंट्स या फुटप्रिंट्स मौजूद हैं, सो वो उसको क्यों तेज़ी से सेंस नहीं कर पा रहा, उस पर अमल दरामद क्यों नहीं कर पा रहा. इवन इंतज़ामिया, पॉलिटिकल इंतज़ामिया, वहाँ पे भी ये फेलियर्स और क्लैप्सेस दिखाए गए थे. मुश्ताक राजभर साहब,
आई थिंक वो उसके लिए सिर्फ चाइना को ब्लेम करना काफी नहीं है जो यहाँ पे किया जा रहा है. आप देखें जो जो न्यूयॉर्क के लिए कहा जा रहा है, अमेरिका में अभी जो स्टडी आई पिछले हफ्ते की आखिर में, वो यही था कि अमेरिका के छोटे स्टेट्स हैं, छोटे शहर हैं, वहाँ ये कैसे पहुंची है. तो वो उन्होंने जो ट्रेस किया, रिसर्च करके, स्टडी करके पता चला कि जो सीट्स थे वो न्यूयॉर्क से गए, यू नो, बाकी नेबरिंग स्टेट्स में, आई मीन मेनली न्यू जर्सी और कनेक्टिकट और यू नो मैसाचुसेट्स और बाकी एरियाज में. तो ऑब्वियसली मतलब वो जो है वो चाइना से जो है वहां से शुरू हुआ, लेकिन वो इंटरनेशनल ट्रेवल इतना रहा उस सारे अरसे में, 4.5 लाख तो लोग सिर्फ न्यूयॉर्क में आए हैं उस पीरियड में. तो यू नो, और जो आप देखें कोरिया में कैसे पहुंचा, वो एक जो चर्च के जो पादरी थे, जो लोग थे, यू नो, वो वहां से वापस आए, दैट्स हाउ इट वेंट देयर. और आप इटली को देख लें, स्पेन को देख लें, तो आई थिंक स्प्रेड तो हो चुकी थी जब इन लोगों, दुनिया ने और पॉलिटिशियन ने, हुकूमतों ने आंख खोली, तब तक आई थिंक इट वाज टू लेट. पाकिस्तान में तो मैं गुजारिश करूं अगर कर सकूं तो,
प्लीज, प्लीज.
अभी भी जो जो बात हो रही है रोज, या तो प्रदर्शन करते हैं या इमरान खान करते हैं, हमारे साइंटिस्ट कहाँ पे हैं, हमारे मेडिकल एक्सपर्ट्स कहाँ पे हैं, व्हाई डोंट दे, यू नो, वो बात नहीं कर रहे हैं लोगों को, वो नहीं, जो रोज टीवी पे मैं देखता हूँ, अखबारों में और सब में, सारे पॉलिटिशियंस जो हैं वो बातें कर रहे हैं, लेट एक्सपर्ट्स स्पीक. एंड
अगर आपने रिसर्चेस नहीं है तो इस चीज में मिसिंग है कि उनकी टीम में बंदा कोई साइंटिस्ट आके यही बता दे कि भाई डॉक्टर फाउची को मैंने सुना है वो ये कह रहे हैं. डॉक्टर
साहब प्लीज, आप सॉरी मैं आपकी बात काट रहा हूँ, आप कह रहे हैं कि हमारे साइंटिस्ट कहें, तारिक जमील साहब रोजाना टीवी पर आते हैं,
बात खत्म हो गई ना सर.
जी खैर, अच्छा देखिए मैं आपको यहाँ पे, आपने जो सवाल असद आपने रेस किया है कि जब एक मूवी के राइटर या मूवी के डायरेक्टर ने कोई ये चीज पता थी तो बाकी लोग क्यों नहीं कर रहे. ये कोई भी क्राइसिस जब आता है तो वहां पे सबसे अहम चीज या इम्पोर्टेंट चीज होती है उस मुल्क की लीडरशिप होती है. आप देखेंगे जब से ये COVID-19 का क्राइसिस आया है, वो कंट्रीज जहाँ की लीडरशिप बहुत स्ट्रांग है, जर्मनी हो गया, न्यूजीलैंड हो गया, नॉर्वे हो गया, इस तरह साउथ कोरिया हो गया, चाइना हो गया, जहाँ पे लीडरशिप स्ट्रांग है, जहाँ पे कौम मुत्तहद है, उन्होंने اس کرائسس کو بہت زبردست طریقے سے ڈیل کیا ہے اور زبردست طریقے سے اس کو سالو کیا ہے. وہ کنٹریز جہاں پہ لیڈرشپ کا فقدان ہے, یہاں پہ لیڈرشپ ویک ہے, سیلفش ہے, وہ کنٹری ابھی تک اس کرائسس میں پھنسی نہیں ہے, اور یہ آنے والے دنوں میں بھی یہی چیز ڈیسائیڈ کرے گی کہ وہ کنٹریز کی لیڈرشپ کتنے بڑے اور کتنے اہم فیصلے کرتے ہیں, کیونکہ لیڈرشپ کے فیصلے جو ہوتے ہیں وہی قوموں کو آگے لے کے چلتے ہیں اور وہی قوموں کو برباد کرتے ہیں.
بہت شکریہ ڈاکٹر سہیل جیوا صاحب, آپ نیو یارک سے ہمارے ساتھ تھے. مشتاق راجپر صاحب, آپ نے واشنگٹن سے ہمیں جوائن کیا, آپ کے بھی ہم نے بہت شکریہ آپ کا.
شکریہ سر.
اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں.